नमस्कार, हाम्रो पात्रको परम्परा र संस्कृति विशेष यो अभियानमा यहाँहरूलाई स्वागत छ। पाँचौं अध्याय।
यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तन्नन्तु दिव्यैस्तवैर्वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायं त्यं सामगान् ध्यानावस्थित तद्गतेन मनसा पश्यं त्यं योगिनो यस्यन्तन्न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्सन्नन चर्चितो जलबपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसा मुक्ताबली शोभिता सर्वज्ञान निदान पुस्तक धरा रुद्राक्ष माला धरा वाग्देवी बदनाम्बुजे बसतु मे त्रैलोक्य माता चिरम् मुखम करोति वाचालम् पङ्गुलम् लङ्घयते गिरिम् यत्कृपातमहं वन्दे परमानन्द माधवम् नमो भगवते तस्मै व्यासाय मित तेजसे यस्य प्रसाद दक्ष्यामि महादेवा कथामिमाम् नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जय मुदिरेत्। साष्टाङ्ग नमनं कृत्वा श्रीस्वस्तानीं परमेश्वर्यं कथायां सुदोपमां देव्यां श्रुत्वा विष्टफलं लवेत्। ॐ श्री स्वस्तानी परमेश्वर्यै नमो नमः।
कुमारजी आज्ञा गर्नुहुन्छ। यसरी दक्ष प्रजापतिले आफ्ना 33 कोटी कन्या 33 कोटी देवताहरूलाई कन्यादान गरी सबैलाई ज्वाइँ बनाई आनन्दले रहे। हे अगस्त्य मुनि, सतीदेवीलाई श्री महादेवले विवाह गर्नुभएको कुरा बताइसके, अब के सुन्ने इच्छा छ? यस प्रकार कुमारजीले आज्ञा गरेपछि अगस्त्य मुनि बिन्ती गर्नुहुन्छ। हे कुमारजी, त्रिपुरासुरले कस्तो तपस्या गर्यो, श्री महादेवले त्यसलाई कसरी भस्म गर्नुभयो, मलाई यो सबै आज्ञा गर्नुहोस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनिवर, जब विष्णुले हिरण्याक्षलाई मार्नुभयो तब सम्पूर्ण दानवहरू निकै दुखी भएर चिन्ता गर्न लागे। त्यसबेला मय नाम गरेको एउटा दैत्यले मनमा अति चिन्ता गरी विचार गर्न लाग्यो। जसरी कामदेव नहुँदा रति थिएनन्, त्यसै गरी त्यो दैत्यको राजा मय पनि ठुलो चिन्ताले आफ्ना सहयोगीहरू तारकाक्ष, बिन्दु उन्माली र कमलाक्ष नाम गरेका दैत्यहरूलाई साथमा लिई घोर तपस्या गर्न लाग्यो। मय लगायत ती तिनैजना दैत्य पौष माघको जाडोमा हिमालयमा गई तपस्या गरे। उनीहरू पानीमा भिजेर तपस्या गरे, वैशाख जेठको घाममा पञ्चाग्नि तापेर पनि तपस्या गरे, वर्षाकालमा बिना छानो चौरमा गएर बसेर पनि तपस्या गरे। यसै तरहले तपस्या गर्दा गर्दै दिव्य 10,000 वर्ष बित्यो। ती दैत्यको शरीरमा मासु सकिएर केवल छाला र हाड मात्रै बाँकी रह्यो। तिनीहरूको यस्तो तपस्या देखेर ब्रह्माजी खुसी हुँदै दर्शन दिनुभयो र आज्ञा गर्नुभयो, हे दैत्यमा श्रेष्ठ भएका दानवीरहरू, म तिमीहरूको तपस्यादेखि अत्यन्त खुसी भएँ। तिमीहरूको मनमा जे इच्छा छ सो वर माग, म दिन्छु। ब्रह्माजीले यति भनेपछि ती तिन दानवहरूले ब्रह्माजीलाई साष्टाङ दण्डवत गरी हात जोड्दै बिन्ती गरे, हे ब्रह्माजी, हजुर यदि हामीदेखि प्रसन्न हुनुहुन्छ भने हामीलाई अवधयत्व वरदान दिनुहोस्, अर्थात् हामीले मर्नु नपरोस्, हाम्रो बल पराक्रम पनि ठुलो होस्, फेरि हामीहरू विमान समान सुन्दर 3 पुर सहर बनाउनेछौँ, त्यसमा मनुष्यहरूको गति नहोस्, त्यस्ता प्रकारसँग हाम्रो मृत्यु नहोस्, हामी ठुला बलवान पराक्रमी हौँ, हामीलाई यस्तो वरदान प्रदान गर्नुहोस्। यस्ता तरले मय आदि दैत्यले वरदान मागेको सुनि ब्रह्माजी आज्ञा गर्नुहुन्छ, हे दानव श्रेष्ठ, त्यस्तो अवद्वय वरदान त म दिन सक्दिनँ, मृत्युको अवकाश राखी अर्को वरदान माग, यस्तो वरदान मात्र दिन्छु, यसमा अन्यथा नमान। यस्ता तरको ब्रह्माजीको वचन सुनि मय दैत्यले भन्यो, हे प्रभु, मैले बिन्ती गरे जति सबै कुरा पाऊँ, ती मैले बनाएका पुरहरू तिनैवटा एकै ठाउँमा रहने छैनन्। जब पूर्ण 10,000 वर्ष बित्ला तब ती तीन पुरहरूको आधा निमेष भर मात्र मिलन हुनेछ। त्यस आधा निमेषभित्रमा जो महापुरुषले एकै बाणले ती पुरलाई क्षणभरमा नाश गर्न सक्दछ, त्यही वीर मलाई मार्न समर्थ होस्। मेरो शिर छुटाई जुन भुइँमा खस्दछ त्यसको शिर पनि फुटोस्। त्यस मय नाम गरेको दानवको यस्ता तरका वचन सुनि ब्रह्माजीले शिवजीलाई सम्झँदै तथास्तु भनी वरदान दिएर सत्यलोकतर्फ जानुभयो। त्यसपछि मय दानवले जगत नाश गर्नको लागि आदिकल्पको सुरुमा 3 पुरहरूको रचना गर्यो। ती 3 पुरहरूमा पहिलो पुर फलामको बनायो, दोस्रो चाँदीको बनायो र तेस्रो चाहिँ सुनको बनायो। ती 3 पुरहरू आकाशमा सुमेरी पर्वतको सिंह जस्ता देखिन थाले। चन्द्रमाको किरण लाग्नाले अति शीतल भएका ठाउँ ठाउँमा आँखीज्याल भएका घरका अटालीहरू पनि, अति उचा उचा भएका आँगनहरू पनि सुन्दर सुन्दर शिलाहरूले छोपेको ठाउँ ठाउँमा सुवर्णले मण्डित गरेको सुन्दर द्वारहरू पनि तयार गरायो। मोती लगायत अनेक मणिहरू ठाउँ ठाउँमा राखिएको, बिजुली समान रत्नहरूको प्रकाश चौतर्फी फैलिएका, चित्र विचित्र हिरामोतीहरू जडेका, वायुको वेग लाग्नाले फरफराएका पताकाहरूले शोभित भएका, घरको पङ्क्तिहरू पनि रत्न समूहले जडी जडाउ भई शोभायमान भएका, मार्गहरू पनि शृङ्गारयुक्त बनाएका थिए। अति सुन्दर तयार गरेका ती तीन विमान रूपी पुरहरूले शोभायमान युक्त आकाश देखियो। हजारौँ बगैँचा बनाई त्यसमा राम्रो राम्रो बिरुवाहरू रोपी छ ऋतुमा विभिन्न फलहरू लाग्ने र फुलहरू फुल्ने बनाइयो। तलाउहरू पनि हजारौँ किसिमका बनाई त्यहाँ कमलका फुलहरू फुलाएर अझ शोभायमान गराइयो। यस्ता तरहले ती त्रिपुरका दैत्यहरूको भवन तयार पारी फेरि नाना किसिमका मयूर आदि सुन्दर र उत्तम पक्षीहरूको सुन्दर स्थान बनाइयो। ती तिनवटै पुरहरूमा अत्यन्त अप्सरा समानका स्त्रीहरू देखिन्थे। ती सुन्दरीहरूको वेशभूषा र शृङ्गारले सबैलाई मुग्ध बनाउँदथ्यो। ती सुन्दरी स्त्रीहरूले लज्जाले हाँस्ने र सुन्दर नेत्रयुक्त देखिन्थे। यस्ता सुन्दर स्त्रीहरूले व्याप्त त्यो त्रिपुर सहर अति नै मनमोहक देखिन थाल्यो। राजा मयले यस्ता ती तिनपुरमध्ये फलामको पुर तारकाक्ष नाम गरेको दैत्यलाई दियो भने अर्को चाँदीको पुर विद्धुनमाली नाम गरेको दैत्यलाई दियो। सुनले बनेको अति उत्तम पुर जो थियो त्यो चाहिँ राजा मयले आफ्नै लागि भनिलियो। त्यसपछि ती त्रिपुरवासी दैत्यपति र मन्त्री सुनले बनेको अति उत्तम पुर जो थियो त्यो चाहिँ राजा मयले आफ्नै लागि भनिलियो। त्यसपछि ती त्रिपुरवासी दैत्यपति र मन्त्रीवर्गहरूले शोभायमान भई सम्पूर्ण आफ्ना शत्रुहरूको सेनालाई जितेर ब्राह्मण वर्ग एवं भाइ बन्धुसहित भई आफ्ना स्त्रीहरूलाई साथ सुखपूर्वक रहन लागे। उनीहरूले तीन लोकको आनन्द सुखपूर्ण ग्रहण गर्न लागे। त्रिपुरवासी दैत्यहरूले तपस्याको बलले सेखी र घमण्डमा प्राप्त गरी सम्पूर्ण देवताहरूलाई जिति उनीहरूका बगैँचाका वृक्ष र बिरुवाहरू नष्ट गर्न लागे। देवताहरूलाई पनि अनेक तरहले दुःख दिन थाले। यसबाट धेरै काल व्यतीत भयो। दैत्यहरूको यस्तो अत्याचार सहन नसकी इन्द्रादी देवताहरूले अति क्रोधित र दुःखी भए। उनीहरूले ब्रह्माजीको समीपमा गई त्रिपुरवासी दैत्यहरूको सम्पूर्ण उपद्रवको विस्तार गरे। देवताहरूको बिन्तीले प्रसन्न भएका ब्रह्माजीले सबै देवताहरूलाई शान्त गराई आज्ञा गर्नुभयो। हे देवतागण, त्रिपुरासुर आदि दैत्यहरू बलवान छन्। हामीहरूले तिनको नाश गर्न सक्दैनौँ। त्यसकारण हामीहरू श्री महादेवको शरणमा जाउँ। उनै महादेव हाम्रा गति हुनुहुन्छ। उनै महादेवले हाम्रा शत्रु ती दैत्यहरूको नाश गर्नुहुनेछ। ब्रह्माजीको यस्ता तरहका आज्ञा सुनि सूर्य, इन्द्र, वायु, अग्नि आदि सबै देवताहरूले ब्रह्माजीलाई साथमा लिएर कैलाशमा गए। उनीहरूले महादेवको अनेक तरहले स्तुति गर्दै बिन्ती गरे। हे त्रिलोकेश्वर, हे पिनाकधारी, हे चन्द्रमाल, हे अमित पराक्रमी, तपाईँलाई कोटि कोटि नमस्कार छ। चन्द्रमाको प्रभावले प्रकाशमान हुनुभएका उत्तम जटाधारी हे चन्द्रशेखर, हे त्रिलोकदेव, हे पिनाकपाणी, तपाईँलाई कोटि कोटि नमस्कार छ। तीक्ष्ण धार भएको बन्चरो धारण गर्ने, त्रिशूल लिने, नन्दीलाई वरदान दिने, जगतलाई शरण दिने, देवताको पनि देवता यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। सदा सर्वदा प्रसन्न भई वरदान दिने यज्ञका मालिक, हिमालयमा बस्ने कैलाशवासी यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। विरक्तहरूले ध्यान गरिएका, सदा सर्वदा धर्ममा रहने, दस दिशारूपी वस्त्र धारण गर्ने भक्तहरूलाई वरदान दिने, जगतको सम्पत्तिलाई तुच्छ मान्ने जगतका धाता विधाता यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। परभन्दा पनि झनपर परमात्मा, परमेश्वर, इन्द्र, अग्नि, ब्रह्मादि आदि देवतालाई पनि पालन र सृष्टि गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। सूक्ष्म स्वरूप, कालस्वरूप रूपको धारण गर्ने यस्ता तपाईँलाई नमस्कार छ। परभन्दा पनि पर परमात्मा रूप शङ्करलाई सहस्रौँ नमस्कार छ। सम्पूर्ण पृथ्वीलाई धारण गर्ने यज्ञ स्वरूप यस्ता तपाईँलाई नमस्कार छ। चन्द्र, सूर्य, वायु, अग्नि, जल, आकाश यिनलाई रचना गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। दक्षको यज्ञ नाश गर्ने, पुसाको दाँत भाँच्ने र कामदेवलाई भस्म गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। हे पुरुषोत्तम, हे सौम्य, हे बपुष्मान, हे महादेव, सबै जगतको सृष्टि स्थिति संहार गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। यज्ञ उत्पन्न गर्ने, सुर असुरहरूलाई पनि उत्पन्न गर्ने हे नीलकण्ठ, हे श्रीखण्डी, तपाईँलाई कोटि कोटि नमस्कार छ। सदा शमशानमा निवास गर्ने, सर्वत्र दैत्यको अङ्गलाई नाश गर्ने, मोह छुटाउने, अज्ञान ध्वंस गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। सदा मोक्षरूप वरदान लिने, धरेन्द्र पुत्रीको भर्ता, कुमारका पिता यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। हे विश्वेश्वर, हे वरदाता, हे ब्रह्मात्मन, संसारलाई उत्पन्न गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। हे चण्डेश्वर, हे योगीश्वर, हे सर्व, हे रुद्र, हे भीम, हे शम्भु, हे ईश्वर, हामीदेखि प्रसन्न हुनुहोस्, हजुरलाई कोटि कोटि नमस्कार छ। यस्ता प्रकारले देवताहरूले स्तुति गरेपछि प्रसन्न भई श्री महादेवले आज्ञा गर्नुभयो। हे देवता हो, जो वर माग्छौ माग, म सम्पूर्ण कुरा दिनेछु। लोकमा मैले नदिने कुरा केही छैन। श्री महादेवबाट यस्तो आज्ञा भएपछि सम्पूर्ण देवताहरू बिन्ती गर्दछन्। हे प्रभु, ब्रह्माजीको वरदानले उन्मत्त भएका मय आदि नाम गरिएका दैत्यहरूले हाम्रा उर्वशी आदि नाम गरिएकी अप्सराहरूलाई पनि लुटेर लगे। सम्पूर्ण उपवनहरूका उत्तम उत्तम बिरुवाहरू पनि लुटी बगैँचाहरू नष्ट पारिदिए। सबै देवताहरूको नाश गरी हामीलाई ठुलो दुःख दिँदैछन्। हे भगवान्, ती दैत्यको नाश गर्न ब्रह्मा आदि असमर्थ छन्, विष्णु पनि असमर्थ छन्। हे भगवान्, यस्ता प्रकारले देवताहरूको जय हुन्छ, त्यही वरदान बक्सनुहोस्। यस्ता प्रकारका देवताहरूको स्तुति सुनेपछि श्री महादेव प्रसन्न भई देवताहरूलाई आज्ञा गर्नुभयो। हे देवतागण हो, तपाईँहरूको कुरा ठिकै हो, तर त्रिपुरावासी दैत्यहरू वैदिक सनातन धर्ममा लागेका छन्। घर घरमा होम यज्ञ र शिव साधनामा रत भएका कारणले उनीहरू मेरा भक्तहरू हुन्। मैले मेरा भक्तहरूको नाश गर्न मिल्दैन, बरु भगवान् विष्णुको शरणमा जाओ, विष्णुको आज्ञाले जे गर्नुपर्छ त्यही गर्नु। श्री महादेवको यस्तो कुरा सुनेर देवगणहरू दुःखी हुँदै श्री विष्णुको शरण लिन वैकुण्ठमा जाँदा भए। विष्णुको समीपमा गई अनेक स्तोत्रले भगवान् हरिको प्रार्थना गरे। देवताहरूको कुरा सुनेर भगवान् श्री हरिले मनमनै श्री महादेवलाई सम्झनु भयो र आफ्नो शरीरबाट मायाले छोपी एक भिक्षुक प्रकट गर्नुभयो। त्यसअघि श्री विष्णुको आदेशले त्रिपुर नाश गर्नका लागि अनेकौँ भमराहरू गएर त्रिपुरवासीलाई आक्रमण गर्न लागे, तर शिव सनातन धर्मका प्रभावले त्रिपुरवासीलाई केही गर्न सकेनन्, स्वयं नष्ट भए। भगवान् विष्णुले त्यसपछि आफ्नो शरीरबाट उत्पन्न भएका भिक्षुकहरूलाई आज्ञा गर्नुभयो, हे मुन्डी, तिमी गएर त्रिपुरवासी दैत्यहरूको सनातन धर्म खण्डित गर्ने कलियुगको पाखण्ड धर्म प्रचार गरिआऊ। मेरो आज्ञाले तिमीलाई पाप लाग्ने छैन। तिमी समानका तिम्रा अन्य चार शिष्यहरू पनि सृष्टि गर र त्रिपुरवासीलाई सनातन मार्गबाट विचलित गराऊ। भगवान् श्री विष्णुको कुरा सुनेर मुन्डीले विष्णुलाई प्रणाम गर्यो र आकाशमा रहेको त्रिपुरहरूमा गयो। मुन्डीले आफ्ना चार शिष्यहरूको साथमा त्रिपुरवासीहरूलाई एक ठाउँमा भेला गराई सनातन धर्मको विरुद्ध शिक्षा दिन थाल्यो। त्यही पनि त्रिपुरवासी दैत्यहरू शिव धर्मका प्रतापले विचलित भएनन्। फेरि भगवान् विष्णुले नारदलाई डाकेर आज्ञा गर्नुभयो, हे नारद, तिमी पनि त्रिपुरवासी दैत्यहरूसँग गएर मैले पठाएका ती मुन्डीहरू समक्ष सनातन धर्म विरुद्ध पाखण्ड धर्म ग्रहण गर, जसबाट दैत्यहरू मोहित हुन्। भगवान् विष्णुको आज्ञा मानि नारदले पनि त्रिपुरवासीहरू छेउ गई नाटकीय ढङ्गले पाखण्ड धर्मको दीक्षा लिनुभयो। जसबाट दैत्यहरू प्रभावित भई पाखण्ड धर्ममा रत भए। यसबाट यज्ञ पूजा होम वेद मूर्ति पूजा तीर्थ व्रत सत्य धर्म पतिव्रता धर्म सबै नाश भए। त्यसपछि विष्णु समेत सबै देवताहरूले शिवजीको स्तुति गर्दै त्रिपुर नाश गर्नका लागि विन्ती गर्नुभयो। विष्णु आदि देवताहरूले धेरै स्तुति गरेपछि भगवान् शिवजीले आज्ञा गर्नुभयो, मेरो 11 अंश धारण गरी। विष्णु आदि देवताहरूले धेरै स्तुति गरेपछि भगवान् शिवजीले आज्ञा गर्नुभयो, मेरो 11 अंश धारण गरी रुद्र तेजोमय रूप भई दानवहरूलाई नष्ट गर्नुहोस्। महादेवबाट यति आज्ञा भएपछि देवताहरूले फेरि विन्ती गर्छन्, हे भगवान्, हामी हजुरको तेजको सहस्रांशले एक अंश पनि धारण गर्न सक्दैनौँ। माहेश्वर तेजलाई धारण गर्नु त के हामी हेर्ने समेत सामर्थ्य राख्दैनौँ। हे भगवान्, हामीसँग प्रसन्न हुनुहोस्, हामीले जे गरे पनि दैत्यमाथि जित हासिल गर्न सकेनौँ। हे भगवान्, आफैले त्रिपुरासुर आदिलाई मारि बक्सनुहोस्, तिनीहरूलाई ब्रह्माजीको वरदान प्राप्त भएको छ कि दिव्य 10,000 वर्ष बितेपछि तीन पुर आधा निमेषसम्म मिलन हुन्छ, त्यसै आधा निमेषभित्रमा एक बाणले त्यो तीन पुर भस्म पार्न पर्नेछ, त्यसपछि मात्र तिनीहरूको मृत्यु होला, अन्यथा तिनीहरूको मरण सम्भव छैन। यस्तो वरदान पाएका दैत्यहरूको नाश गर्न हामी असमर्थ छौँ। हे प्रभु, हामीसँग प्रसन्न हुनुहोस्, ती त्रिपुरवासीलाई नष्ट गरिबक्सनुहोस्। खिन्न चित्त भएका देवताहरूले यस्ता तरहलाई स्तुति गरेपछि आश्वासन दिँदै श्री महादेवबाट आज्ञा भयो, हे देवगण हो, यदि यस्तो महादुर्भेद त्रिपुर छ भने म एक्लै एकै बाणले ती तिनपुर भस्म गरिदिउँला। दानवादी वीरले रक्षा गरिएको त्रिपुरसँग लड्दा मेरो बललाई थाम्न सक्ने हिमालय पर्वत समान एक रथ तयार गराउनुहोस्। महादेवले यस्तो वचन सुनि सबै देवताहरूले हवस भनी महादेवलाई नमस्कार गर्दै खुसी भई आफ्नो धाममा जाँदा भए। श्री महादेवका निमित्त विश्वकर्माले सम्पूर्ण देवताले युक्त भएको सुवर्णमय एक रथ तयार गराए। त्यस रथको दक्षिण चक्र पाङ्ग्रो सूर्य भए, उत्तरतर्फको चन्द्रमा भए, दक्षिण चक्रमा द्वादश सूर्य आभूषण बनाइए, उत्तर चक्रमा स्वर्ण सकला 27 नक्षत्र भूषण गराइए, 6 ऋतु पनि रथको दायाँ बायाँ तर्फ राखिए, त्यो रथको गजुर आकाश भयो, पाङ्ग्रा अड्याउने दण्ड मन्दराचल बनाए, अस्ताचल र उदयचल यी दुवै पर्वत दुई पाङ्ग्राको चुकुल बनाइए, अयन संवत्सर रथका वेग भए, चार समुद्र रथका चार कुण्डलिका भए, सम्पूर्ण गङ्गादी तीर्थहरू उत्तम वस्त्रण भूषणहरू लगाएका स्त्री रूप भई हातमा चमर लिएर रथको वरिपरि रहे। रथ हाँक्ने सारथी ब्रह्मा भए, ब्रह्मस्वरूप ओमकारको कुर्रा बनाए, विन्ध्याचलको छत्र मन्दराचल रथको पार्श्वदण्ड भए, सुमेरु पर्वतको धनु बनाइए, श्री शेषनाग धनुको ताँदो भए, सरस्वती देवी घण्ट भइन्, साक्षात विष्णु अग्निबाणको टुप्पो भए, चार वेद रथका चार घोडा भए, तारागणहरू घोडाका गहना भए, जति जति यो ब्रह्माण्डमा चित छन् सबै त्यस रथका अवयव भए। यस्ता प्रकारले त्यो धनु बाणसहित भएको रथले तयार भई भगवान् शङ्कर आउनुभयो र पृथ्वी र आकाशलाई कम्पायमान गराई रथमा चढ्नुभयो। इन्द्र आदि पार्षदहरू नन्दी शङ्कुकर्ण चण्डेश्वर गणेश्वर योगाक्ष ती सबैजना त्रिशूल पट्टिस आदि हातमा लिएर अनेक तरका शङ्ख भेरी मृदड बजाउँदै श्री महादेव समक्ष अनेक चित्र विचित्रका पुष्प वर्षा गराउन थाले। श्री महादेवको तेजले भार सहन गर्न नसकी सम्पूर्ण देवताहरू मोह प्राप्त भए। श्री महादेवले देवताहरूलाई मोह भएको जानी आफ्नो तेज केही खिचेर शान्त गर्नुभयो। देवताले रुद्रगणको तेज सहन गर्नलाई केही मात्रामा समर्थ भए र त्यसपछि हेमुनि श्रेष्ठ त्यही बेलामा नारदजी दैत्यहरू कहाँ गई भन्न लागे। श्री महादेव देवताहरूको स्तुतिदेखि प्रसन्न भई तिमीहरूलाई मार्न भनी आउन लाग्नु भएको छ। अब तिमीहरू आफ्नो बचाउको उपाय गर, नत्र तिमीहरूको सत्यनाश हुनेछ। यस्ता प्रकारको नारदको वचन सुनि राजा मयले आफ्ना साथी तारकाक्ष र बिन्दुमाले इत्यादि सम्पूर्ण दानवहरूलाई नारदजीले भन्नुभएको कुरा सुनायो। त्यसपछि दैत्यहरूको श्रेष्ठ तारकले भन्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ? देवता यथार्थले युद्ध गर्न बाध्य छन्। यो त्रिपुर भेद गर्न कसैको सामर्थ्य छैन। सम्पूर्ण देवता यक्ष किन्नर गन्धर्व आए पनि यो त्रिपुर अवध्य छ, अर्थात् कसैले नाश गर्न सक्दैन। शत्रुलाई जित्नको निम्ति साम दाम आदि अनेक तरका नीति छन्। जित्ने इच्छा गर्ने बलियो शत्रुलाई पराक्रम गरी दण्ड दिनु योग्य छ। यस्तो राजा तारकक्षको वचन सुनि बिन्धुन माली भन्छ, हे राजन, बलहीन देवताहरू हामीसँग कुनै प्रकारले पनि समर गर्न सक्दैनन्। जो मूढ भई युद्ध गर्ला त्यो अवश्य मृत्युमा प्राप्त होला। यसमा के को चिन्ता छ? हामी सबै युद्धमा लडौँला र ती सम्पूर्ण देवताहरूलाई जिति तपाईँले तीन लोकको इन्द्रपदको भोग गर्नुहोला। अघिका बलवान दैत्यहरू हिरण्याक्ष र हिरण्यकशिपुको पदमा प्राप्त भई 14 भुवनको सम्पत्तिको भोग गर्नुहोला। यस्तो प्रकारको बिन्दुन मालिकको वचन सुनि मयले भन्यो, हे दानव बिरु, अब हाम्रो नाशको बखत भएछ। यस्तो भनी राजा मयले बारम्बार शिर कम्पन गराउँदै फेरि पनि भन्यो, जो शत्रुभन्दा बलियो होस् अथवा बलहीन होस् त्यससँग हामीले सामदाम इत्यादि उपाय गर्न उचित होला। सम्पूर्ण जगतका मालिक ईश्वर श्री महादेव हुन्, उनै देवता र हामीहरूका स्रष्टा हुन्। यदि आज हामीलाई मार्न स्वयंमुनि आउँदैछन् भने अब यसको उपाय अरू केही पनि छैन। खालि भगवान् महादेवको शरण गरी प्रणाम गरौँ, यही मेरो मति छ। यदि हामी कठोरता धारण गरी महादेवको अगाडि युद्ध गऱ्यौँ भने अवश्य हामीहरू उनका दृष्टिपातले नै भ्रष्म हुनेछौँ। ब्रह्मादि देवता पनि दुःखी भई जसको शरणमा जान्छन् आज उनी भगवान् महादेव हामीलाई संहार गर्न आउँदैछन् भने हाम्रो के गति होला? जो क्षण मात्रामा मात्रै जगतको सृष्टि र संहार गर्न समर्थ छन्, जो मुक्तिको दाता सबै जगतका कारण छन्, त्यस्ता श्री महादेवसँग हामीहरू कसरी युद्ध गर्न सकौँला? हाम्रो विधिहीन तपस्याले के हुन्छ? हे भाइ बन्धु हो, तिमीहरूले धेरै समयसम्म त्रिपुरको भोग गर्यौ, त्यस कारणले हे दानवीर हो, तिमीहरूले सबै कालले प्रेरित भई युद्ध गर्न भनी उत्सुक छौ। यस्ता प्रकारको मयाको वचन सुनि नारदले विचार गर्न लागे, सारा दैत्यको संहार जसरी भए पनि गर्नै पर्छ, त्यस कारण यिनीहरूलाई अनेक उपाय लगाउनै पर्दछ। यति भनी नारदले भने, हे महाराज, अब तिम्रो तपस्या क्षीण भयो, ऐश्वर्य भोग समाप्त भयो, अब सङ्ग्राममा अघि नसरी नपुंसक झै ती देवताहरूको शरणमा जानुभन्दा सङ्ग्राममा लडी मोक्ष हुनु उत्तम ठान्छु। यदि महादेवको हातबाट मर्यो भने श्री महादेवको प्रथम गणका अधिपति होला, शरणमा गयो भने पनि देवताको हितको निमित्त श्री महादेवले तिमीहरूलाई नमारी छोड्नु हुने छैन। फेरि यस्ता दानवको राजा भएर पनि कातरता किन गर्छौ? लड्दा कदाचित जित्यौ भने तीन लोकका राज्य पनि भोग गरौला। यस्ता प्रकारका नारद ऋषिको वचन सुनि तारकाक्ष बिन्दुनमाली आदि दैत्यहरू आयु क्षीण भएका हुनाले मोहमा परि भन्न लागे, हे महाराज, नारदजीबाट जो आज्ञा भयो त्यो धेरै उत्तम हो। यस्ता प्रकारले मा दैत्यहरूको वचन सुनि मया नाम गरेका राजाको दानवले भन्यो, हामीहरूले श्री सम्पत्तिबाट नष्ट हुने बेला भएछ, किनभने तिमीहरूको पनि बुद्धि उल्टो भयो। यस्तो जानी नारदजीबाट आज्ञा भएको धेरै ठिक छ। मय र अन्य दानवको कुरा सुनेर नारदजी पनि धेरै प्रसन्न भई सबै दैत्यहरूलाई युद्ध गर्नमा तत्पर गराई श्री महादेव भएको ठाउँमा गए। ती दैत्यहरू पनि युद्ध गर्नलाई तत्पर भई युद्धमा लालसा गरी अनेक तरका शस्त्र अस्त्रले सुसज्जित भई युद्ध गर्न तयार भए। तारकाक्ष बलवासुर बिन्दुनमाली आदि दैत्यहरू र राजाहरू पनि युद्ध गर्न राजाको अगाडि आएर अनेक तरका बाजा बजाई सिंहनाद गर्न लागे। दानवका सेनाहरू पनि भयभीत भई भन्न लागे, ऊ रथ आयो, रथको ध्वजा पनि देखियो। यस्तै वाक्य परस्परमा भन्न लागेर भय शोकलाई त्याग गरिरहन लागे। उनीहरू पशु जस्तै भएर जसरी अग्निको समीपमा पुतली जान्छन्, त्यसै गरी कालले ग्रस्त पारेका त्रिपुरावासी दैत्यहरू शिवजी कहिले आइपुग्छन् भनी हेर्न लागे। कुमारजी आज्ञा गर्नुहुन्छ। शिवसेनाहरू पश्चिम सागरको शिर भागमा रहेर अनेक प्रकारका पताका आदिले शोभित सुमेरु पर्वत समानका त्रिपुरहरूलाई देखे। नन्दीश्वर आदि गणहरूले सिंहनाद गर्न लागे। चण्डेश्वर पनि बडो दीप्तिमान कुठार भएका प्रचण्ड मुख बनाई प्रथम आदि गणका अगाडि उपस्थित भई देदीप्यमान त्रिशूल हातमा लिई शिवतुल्य पराक्रम गर्दै आए। गणका अधिपति शङ्खुनायक अनि मुसल हातमा लिई प्रथम गणका पार्श्वभागमा खडा भए। नन्दी भृङ्गी वीरभद्र आदि अनेक गणहरू वज्र त्रिशूल गदा परिक आदि लिई युद्धका निम्ति अग्रसर भए। दैत्यगण पनि श्री महादेवको रथ आएकोदेखि युद्ध गर्न भनी अनेक प्रकारका दिव्य आयुध हातमा लिएर निस्केर गणहरूसँग अति क्रोध भई युद्ध गर्न लागे। त्यसबेला श्री महादेवले पनि त्रिपुरलाई दग्ध गरे जस्तै हाँस्दै ठुलो सिंहनाद गराई युद्ध गर्न लाग्नुभयो। नन्दी महाबली दैत्यगतसँग युद्ध गर्न लागे। भृङ्गीले 10 बाँड छोडी बिन्दुन मालीलाई भेदन गरी राता राता आँखा पार्दै शिलाले ठोक्न लागे, तर पनि उनलाई केही गर्न सकेनन्। भृङ्गी र रिटीले बिन्दुन मालीको पृष्ठभागमा प्रहार गरे, साथै उनले पनि पूर्ण हुङ्कारले भृङ्गी र रिटीलाई प्रहार गर्यो, जसको वेदना सहन गर्न नसकी भृङ्गी र रिटी त्यहाँबाट पलायन भए। जब त्यस दैत्यराजले यिनीहरूलाई जित्यो तब गणनायक गणेशको काँधमा त्यो दैत्यले 1000 बाँड छोडी भेदन गर्यो, फेरि 10 बाँड छोडी गणेशको मर्म मर्ममा घाउ गराई भेदन गरायो। तब गणेशजीले अति क्रुद्ध भई आफ्नो सुँड पसारी त्यसको गर्दनमा बेरी मत्ता हात्तीले कमलको फुल सुँडले मर्काएर तलाउबाट उखेली फ्याँके जस्तै बिन्दुन मालीको शिर पनि उखेलेर फ्याँक्नुभयो। त्यसको शरीरबाट छेदन भएको शिर सरोवरबाट निस्केको हात्तीको दाँतमा अड्केको कमलको फुल जस्तै शोभामा प्राप्त भयो। त्योदेखि भृङ्गी नाना तरले जय जयकार गर्दै नाच्न लागे। त्यसपछि नेमी र बल नाम गरेका दुईवटा दानव वीरहरूले क्रोधले युक्त भई आएर बाँड छेडी गणेशलाई मर्म मर्ममा घाउ गराउन लागे। शङ्कु कर्णले तिनीहरूलाई बिचमै रोकी उनीहरूको ध्वजा रथ सारथी र घोडा सबै काटी विरथी गराए। ती दुईजनाले फेरि अर्को रथमा चढेर आए। श्री चण्डेश्वर गणनायकको मर्ममा हजारौँ बाण हानि घाउ गराए। गणेश्वरले पनि क्रोधले राता राता आँखा पारेर भयङ्कर मुसल प्रहार गरे। ती दुवैलाई यमराज कहाँ पुर्याइदिनु भयो। त्यसपछि ठुला ठुला त्रिपुरवासी दैत्यहरू क्रुद्ध भई ठुलो समूहमा निस्केर नाना तरेले चक्र वज्र त्रिशूल कुठार लिएर महादेवको गणमाथि झम्टी महाघोर युद्ध गर्न लागे। शिवगणहरू पनि शिवको आज्ञा पाएर उन्मत्त सिंहले मृगहरूलाई लखेटेको जस्तै दैत्यहरूको सैन्य बललाई बारम्बार छिन्न भिन्न गरी मार्न लागे। दैत्यहरू कसैका शिर छैनन्, कसैका गिँड छैनन्। यसै प्रकारले तिनीहरू नाश हुन लागे र नदी भए झैँ रगत बग्न लाग्यो। वायुको वेग सर ग्रहण गर्नुहोस्। मैले त्रिपुरवासी दैत्यहरूसँगको लडाइँ धेरै देखेँ। लड्दा लड्दा आज पूर्ण 10,000 वर्ष व्यतीत भइसक्यो, त्यही पनि त्रिपुरको क्षय भएन। अब त्यो बाण चाँडो छोड्नुहोस् र शत्रुहरूको नाश गर्नुहोस्। त्रितिनपुरहरू अब आधा निमेषभर मात्र एकत्र भई फेरि अलग हुनेछन्। जोडिएका पुरहरू अलग भएपछि फेरि बाण छोडे पनि केही हुने छैन, किनभने यिनीहरूलाई मैले यस्तै वरदान दिएको छु। हे भगवान्, यदि मेरो भिन्ती लाग्छ भने बाण प्रहार गरी यी त्रिपुरहरूको नाश गर्नुहोस्। ब्रह्माको यस्तो प्रकारको वचन सुनि महादेवले त्यो उग्र बाण धनुमा चढाई धनुलाई तलमाथि झुकाउनु भयो। जब दिव्य 10,000 वर्ष पुग्यो तब आधा निमेषकाल निमित्त ती तिनपुरहरू पनि जोडिए। ठिक त्यसै बेला श्री महादेवले आफ्नो योग बलले त्रितिनपुरहरूलाई निश्चल गराइदिनु भयो र त्यसबेला सारा जगत पनि निश्चल भयो। त्यसपछि शिवजीको साथमा भएको उग्र बाण अग्नि सोमयुक्त थियो। त्यस बाणको टुप्पोमा स्वयं नारायण बस्नुभएको थियो। श्री महादेवले तत्काल त्यो उग्र बाण प्रहार गर्नुभयो। त्यस बाणको असरले त्रिपुरका सबै घरहरूको चारैतर्फ आगो लागे, दग्ध हुन थाल्यो। त्यही बेला श्री महादेवले आफ्नो अत्यन्त प्रिय नन्दीलाई डाकेर अराउनु भयो। हे नन्दी, तिमी चाँडो गई अग्निलाई भन, त्यो मय नाम गरेको दैत्यराज मेरो भक्त हो, त्यसलाई अग्निले दग्ध नगराउन्। महादेवको यस्तो आज्ञा सुनि आफ्नो तपोबलका योग बलले वायु समान भई बाणभन्दा पनि छिटो गई नन्दीजी मयको घरमा प्रवेश गरे। त्यहाँ गएर उनले मय नाम गरेको दैत्यलाई भेटे। त्यो दैत्यले आफ्नो अगाडि शिवलिङ्ग राखेर शिवजीको ध्यान गरी बसिरहेको थियो। नन्दीले त्यसलाई भने, तिमीलाई अग्निले जलाउने छैनन्, किनभने तिमी श्री महादेवका भक्त रहेछौ, त्यसकारण अब तिमी पाताल जाऊ। मैले जब शिवगण नन्दीको वचन सुन्यो तत्काल उसले नन्दीलाई नमस्कार गर्दै पातालतर्फ हिँड्न लाग्यो। त्यही बेला अग्नि पनि त्यहाँ आइपुगे। नन्दीले अग्नीलाई महादेवको आज्ञा सुनाइदिए। त्यसपछि अग्निले मयालाई भने, अब तिमी यहाँबाट तुरन्त हिँड, किनभने अब क्षणभरमा त्रिपुर भस्म हुनेछ। अग्निदेवको वचन सुनेर मयले हवस भनी सुवर्णमय शिवलिङ्ग लिई तत्काल पाताल गयो। नन्दी त्यहाँबाट फर्किएर महादेवसँग सम्पूर्ण विस्तार बिन्ती गरे। त्यसपछि त्रिपुर भस्म हुन लाग्यो। त्यहाँका सबै घरहरू डढेर नष्ट भए। अनेक दानवहरू रोएको कराएको शब्द सुनिन लाग्यो। वस्त्र खुस्केका विमान र अटालीमा रहेका भैँला र उच्च स्थान भएका मदले विवत र नेत्र भएका आफ्ना पतिहरूका प्रिय भएका स्त्रीहरूको अग्निबाणले भयभीत हुँदै घर घरमा यत्रतत्र दगुर्न लागेका देखिन थाले। कोही आफ्ना पतिलाई अङ्कमाल गर्न लागे, कोही दानवहरू आफ्ना स्त्रीलाई बोकी त्रिपुरदेखि भाग्न लागे। पहिले शिवजीको भक्ति गर्ने दानवहरू अब शिवभक्ति र सम्पूर्ण भूषणहरूले हीन भए। पर्वताकार देखिने ती दैत्यहरू एकाएक गरी महासागरमा खस्न लागे। आकुल भई समुद्रमा खसेका यी भयङ्कर दैत्यहरूलाई अनेक प्रकारको जलतन्तुले भक्षण गर्न लागे। आफ्ना पतिलाई जलमा परेको देखि विलाप गर्दै कति स्त्रीहरू अग्निमा प्रवेश गरी डढी मरेको पनि देखिन लागे। यस्तो प्रकारसँग विष्णु अग्नि सोममय बाणले त्रिपुरको भस्म गराइदिएर त्यो सम्पूर्ण त्रिपुरलाई सागरमा डुबाई फेरि त्यो बाण शिवजीको हातमा प्राप्त भयो। हे अस्त्यमुनि, यस्ता प्रकारले त्रिपुर डढेपछि ब्रह्मादि सबै देवताहरू आफ्ना अधिकारमा प्राप्त भई शिवजीलाई प्रणाम गरी स्तुति गर्न लागे। हे भगवान्, यो रौद्र कर्म आज हजुरले गर्नुभयो, यस्ता अरू कसैले गर्न सक्दैन, यस्ता अरू कसैले गर्न सक्दैन। आज हजुरले दैत्यहरू मारे, त्रिपुरको पनि भस्म गर्नुभयो। हे महादेव, हाम्रो आपत्ति नाश गर्ने, सदा स्थिर रहने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। देवताहरूको यस्तो स्तुति सुनेर महादेवले आज्ञा गर्नुभयो, हे देवता हो, तपाईँहरूलाई मैले सदा पुत्रको रूपमा पालन गर्नुपर्छ। आज शत्रु मर्नाले तपाईँहरूको अभिलाषा पूर्ण भयो, अब प्रसन्न भई आफ्नो आश्रममा जानुहोस्। यस्तो आज्ञा महादेवबाट भएपछि शिवजीलाई प्रणाम गरी सम्पूर्ण देवताहरू आफ्नो आश्रममा गए। देवताहरू गएपछि प्रमुख र प्रथम गणहरूले पूजित भई नन्दी, भृङ्गी, भूत, प्रेतसहित श्री महादेव पनि कैलाश पर्वत जानुभयो। हे मुनि, यो कसैले वर्णन गर्न नसक्ने त्रिपुर धाम मैले वर्णन गरेँ। जो शिव भक्त मनुष्य प्रसन्न, पवित्र र एकचित्त भई यसको पाठ गर्ला, त्यो सम्पूर्ण पापदेखि मुक्त भई अन्त्यमा देवता भई स्वर्ग प्राप्त गर्ला। इति श्री स्कन्द पुराणे माहेश्वराय खण्डान्तकर्द केदारखण्डे माघ महात्माय कुमारी अगस्त्य संवादे श्री सुस्तानी परमेश्वराय व्रत कथाय त्रिपुर दह नाम पञ्चमोध्याय श्री उमा महेश्वराम भया नमः।
उपनयतु मङ्गलम् वसकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नव नरिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु सरदं सतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितो द्वार कथा प्रसङ्ग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना यं ब्रह्माचित शङ्करा प्रभृतिभिर्देवैः सदां वन्दिताम् सामां पातु सरस्वतीं भगवतीं निशेषजा व्यापहा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वानुसृते स्वभावात् करोमि यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् श्री सुस्तानी परमेश्वरे नमः।